रेकर्ड चाहिँ गर्छु म। हुन्छ, थ्याङ्क यू। आत्था चिया आयो, अब चिया खाँदै हामी परमेश्वरको वचन अध्ययन गर्छौँ। त्यसैले तपाईँलाई मैले भने अस्तिको हप्ता हामीले सिकेको चाहिँ दोस्रो तिमोथी 1:8-13, यसको पहिलो खण्डमा चाहिँ साहसी जीवन जिउने बोलावट, यो विषयमा हामीले 6 पोइन्ट हेरेका थियौँ। त्यसमा पहिलो 3 पोइन्ट अस्ति तपाईँलाई मैले सम्झाएको थिएँ, त्यो के हो भने सुसमाचारप्रति शर्माउने होइन, नहो, शर्माउने नहो। अर्को दोस्रो पोइन्ट चाहिँ परमेश्वरको शक्ति र अनुग्रहमा जिउने अथवा परमेश्वरको सेवा गर्ने, खडा हुने भन्ने कुरा त्यो भयो। अनि तेस्रो पोइन्टमा पवित्र जीवनको बोलावट, तपाईँलाई मैले भनेको थिएँ पवित्र जीवनको बोलावट चाहिँ को मतलब के हो भनेर अलिकति हामीले हेरेको थियौँ। यो पवित्रता भन्ने कुरा चाहिँ जहिले पनि हामी कुरा गर्छौँ, जति कुरा गरे पनि नबुझिने विषय जस्तो पनि कहिलेकाहीँ लाग्छ, तर पवित्रता भनेको चाहिँ परमेश्वरको निम्ति स्वतन्त्र सम्पूर्ण रूपले समर्पित उहाँको इच्छाअनुसारको जीवन भन्ने अर्थ लाग्छ। हामी नेपालीमा पवित्र भने चाहिँ अपवित्र नभएको भन्ने अर्थ लाग्छ, तर बाइबलीय भाषामा पवित्र चाहिँ होलिनेस चाहिँ, परमेश्वर होली हुनुहुन्छ, होलिनेस चाहिँ परमेश्वरको निम्ति टोटल्ली अलग गरिएको भन्ने अर्थ लाग्छ। सो आज चाहिँ तपाईँलाई मैले यो 4 पोइन्ट, जीवन र अमरता भनेको चाहिँ इमोर्टालिटी भन्छ अङ्ग्रेजीमा, हामीले नेपालीमा अजम्मरी जीवन पनि भन्छौँ, अनन्त जीवनको अर्थ पनि त्यस्तै त्यस्तै लाग्छ, तर नमर्ने जीवन, इमोर्टालिटी, सधैँ जिउने जीवन, जीवन चाहिँ दिनदिनै जिउने जीवन, त्यो चाहिँ ख्रिस्ट येशूमा भएको प्रशस्तताको जीवन, त्यो जीवन चाहिँ येशू ख्रिस्टमा हामीलाई कहिल्यै नमर्ने अमर जीवन दिनुभएको छ। अनि त्यो अमरता होइन, त्यो चाहिँ दोस्रो तिमोथी 1:9-10 हामीले त्यो देख्छौँ। अनि त्यसैको बारेमा यो चाहिँ एक कोरन्थी हो, 2 कसरी भयो थाहा होला, 1 कोरन्थी हो यो खासमा। अनि त्यसपछि 5 नम्बरमा चाहिँ आजको दोस्रो पोइन्ट, कष्टभोग र सफल परिणाम। अनि यहाँनिर सफलता कष्टभोगसँग आउँछ, सफरिङ बिना फल फल्दैन, त्यसको बारेमा हामीले 12 र 13 हेर्छौँ। अर्को चाहिँ साँचो शिक्षाको नमुनालाई मा चाहिँ खडा हुने, त्यसलाई सुरक्षा गरेर राख्ने अथवा त्यसमा लागिरहने, त्यसलाई अनुसरण गर्ने भन्ने पनि कुरा छ, 12 र 13 त्यो पनि छ। अनि मैले अरू पदहरू पनि यहाँ राखेको छु। त्यसैले हामी आजको यो विषयमा सरसरी हेर्नेछौँ। पहिला म त्यो 2 पद पढ्न चाहन्छु, पहिलो तिमोथी के अरे दोस्रो तिमोथी 1:12-13, ए 9:10, लेट्स सी। नौ, 10, 11, 12 पढ्नु राम्रो होला, मसँग यहाँ छ। 9 चाहिँ जुन, ए 10, वेयर इज 9? 9, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येशूमा युग युगदेखि हामीलाई दिनुभएको थियो। मतलब संसारको उत्पत्तिभन्दा अगाडि नै उहाँले त्यो कुरा चाहिँ दिनुभएको थियो भन्ने चाहिँ यहाँ अर्थ लाग्छ। धेरै कुरा छ यो पदमा, तर म त्यसमा आज जान्न, आजको विषयमा हामी सिधै जानेछौँ। 10 पदमा चाहिँ, तर अब हाम्रो मुक्तिदाता ख्रिस्ट येशूको प्रकटद्वारा यो प्रकाश ल्याइएको छ, उहाँको मृत्युलाई नाश पार्नुभयो र सुसमाचारद्वारा जीवन र अमरतालाई प्रकाशमा ल्याउनु भयो। मतलब येशु ख्रिस्टको पहिलो आगमन, जो संसारमा मानिसको रूपमा आउनुभयो, अवतार लिनुभयो, उहाँले यो कुरा मुक्तिदाता ख्रिस्टको परमेश्वरको अनुग्रह र शक्ति, यहाँनिर के लेखेको थियो हामीले, परमेश्वरको अनुग्रह र शक्तिमा, होइन, उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा यो कुरा प्रकट गर्नुभयो। अनि यो 10 पद मैले अङ्ग्रेजीमा पनि यहाँ राखेको छु, यो बट नाउ हेज बिन रिभिल्ड बाई द एपेयरिङ अफ आवर सेभियर जिजस क्राइस्ट जिजस। एपेयरिङ भनेको चाहिँ देखा पर्नु अथवा उपस्थिति हुनु अथवा आउनु, त्योद्वारा चाहिँ त्यो प्रकट भएको छ, त्यो रहस्य चाहिँ हु एबोलिस डेथ। सो येशु ख्रिस्ट प्रकट हुनु भएको, अनि उहाँले चाहिँ एउटा काम चाहिँ मृत्युलाई एबोलिस भनेको चाहिँ त्यसलाई नाश गर्नुभयो, मृत्युलाई चाहिँ हराउनु भयो, खत्तम गर्नुभयो, नथिङ, मृत्यु चाहिँ केही काम नलाग्ने भयो। अनि त्यसपछि ब्रट लाइफ, उहाँले चाहिँ दोस्रो कुरा चाहिँ जीवन ल्याउनु भयो, अनि त्यो जीवन चाहिँ अजम्बरी, इमोर्टालिटी, टु लाइट थ्रु द गस्पल, त्यो कुरो चाहिँ येशुमा जीवन र मोर्टालिटी भनेको चाहिँ अमरता चाहिँ सुसमाचारको ज्योतिद्वारा चाहिँ मानिसहरूलाई थाहा हुन्छ अथवा प्राप्त गर्न सक्छ, अनि त्यो सुसमाचारद्वारा मृत्युलाई नाश गरेको कुरा पनि हामी बुझ्न सक्छौँ। यो कुरा चाहिँ यहाँ प्रष्ट रूपमा हामी देख्दछौँ। त्यसपछि मैले तपाईँलाई 13, 12 र 13 पढ्छु, त्यसपछि आजको पाठमा हामी जान्छौँ। 1:12 के छ, यसकारण मैले यी कुरा भोगेको पनि छु तर म शर्माउँदिनँ, किनभने यी कुरा भोगेको छु भनेको चाहिँ त्योभन्दा अगाडि नै उसले भनेको दुःख सहने कुरा, अनि नयाँ जीवन र त्यो मृत्युमाथिको विजय अनि अजम्बरीपन, यो कुरा चाहिँ मैले भोगेको छु, पावलले त्यो भन्छ, किनभने मैले कसमाथि विश्वास राखेको छु सु म जान्दछु र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। अनि यहाँनिर 2 पोइन्ट हुन्छ, एउटा कुरा चाहिँ हाम्रो जीवन उहाँमा सुम्पेको कुरा हुन्छ भनेदेखि, अर्को कुरा वास्तवमा सन्दर्भले हेऱ्यो भनेदेखि चाहिँ ख्रिस्टको सुसमाचार जो चाहिँ जीवन र अमरताको ज्योति हो मानिसहरूको निम्ति, त्यो चाहिँ पावललाई परमेश्वरले सुम्पनु भएको थियो र त्यो सुम्पेको कुरा सुरक्षित राख्ने शक्ति चाहिँ पावललाई परमेश्वरले दिनुभयो। अनि आज हामीले के हेर्छौँ भने तिमोथीलाई अब त्यो सुम्पेको कुरा चाहिँ पावलले सुम्पिँदैछन्, परमेश्वरको वचनको सत्यता, अनि तिमोथीले त्यसलाई सुरक्षित राख्नुपर्नेछ, अनि त्यो सुरक्षित राख्ने शक्ति सामर्थ्य स्रोत चाहिँ अरू कोही नभएर परमेश्वर आफै हुनुहुन्छ, उहाँले त्यो सहायता गर्नुहुन्छ भन्ने कुरा आजको विषयको मुख्य पाठ हुनेछ। अनि यो 13 पदमा ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँच्चा अथवा खाँटी वचनका कुराहरूका नमुनाको अनुसरण गर। यसैलाई अर्को अनुवादमा मैले कहाँ लेखेको थिएँ, अर्को यहाँ अर्को अनुवादमा के लेखेको छ, तपाईँले बाइबलमा अर्को अर्को बाइबल पढ्नुभयो भने, किनभने मैले जुन बाइबल पढ्छु अङ्ग्रेजीमा त्यसमा चाहिँ धेरै प्रश्न बुझ्छु कहिलेकाहीँ, त्यसैले कहिलेकाहीँ तपाईँलाई मैले अङ्ग्रेजी भर्सन पनि पढ्ने गर्छु, कतिचोटि नेपालीमा चाहिँ अल्मलो हुन्छ, राम्रोसँग बुझिँदैन। यहाँ 13मा के छ, अर्को अनुवादमा तिमीले मबाट सुनेका खाँटी वचनहरूका नमुना ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा बलियो गरी पक्रिराख। सो यहाँनिर विश्वासको प्रेमको कुरा पनि छ, हामीले पक्रिनुपर्ने कुरा छ, तर त्यो पक्रिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि तिमीले मबाट सुनेको वचन, कस्तो खालको वचन? खाँटी वचन। अनि अङ्ग्रेजीमा चाहिँ साउन्ड टिचिङ भन्छ। साउन्ड भनेको चाहिँ एकदम सही प्रकारको, अनि यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ, एकदमै सही प्रकारको। यो 13 पदमा यहाँ यस्तो छ, रिटेन द स्ट्यान्डर्ड अफ साउन्ड वर्ड्स। रिटेन भनेको त्यसलाई सुरक्षित राख्ने, त्यो त्यो कुरो चाहिँ नबिग्रियोस्, त्यसलाई सुरक्षित राख्ने। परमेश्वरको सुसमाचारलाई सुरक्षित राख्ने जिम्मा उहाँका जनहरूलाई दिनुभएको छ। पहिला प्रेरित पावललाई वचन दिनुभयो, सुसमाचार प्रेरित पावलले येशु प्रभुबाट त्यो सबै कुरा पाए र त्यसलाई सुरक्षित राखे, र जब उनको बेला जाने बेला आयो, उनले तिमोथीलाई त्यो कुरा जिम्मा सुम्पे। अब तिमोथीको काम त्यो सुरक्षित राख्ने। अब आज तिमोथी त हाम्रो बिचमा छैन, परमेश्वरको वचन छ, त्यसलाई सुरक्षित राख्ने आज परमेश्वरको सेवामा बोलाइएका तपाईँ र मेरो जिम्मामा चाहिँ यो परमेश्वरको वचन सुरक्षित राख्ने जिम्मेवारी छ। यो कुरो चाहिँ एकदमै महत्त्वपूर्ण हामीले बुझ्नुपर्ने। यहाँ लेखेको छ, साउन्ड वर्ड्स विच यु हेभ हर्ड फ्रम मी इन द फेथ एन्ड लभ, विश्वास र प्रेममा चाहिँ तिमीले मबाट सुनेका छौ, विच आर इन क्राइस्ट। त्यो विश्वास र प्रेम अथवा त्यो खाँटी वचन चाहिँ परमेश्वर येशु ख्रिस्टमा हो भनेर यो कुरा चाहिँ यहाँनिर हामीले देख्छौँ। त्यस कारणले अब हामी आजको विषयमा जानेछौँ। आजको विषयमा जाँदाखेरि अघि तपाईँलाई मैले भनेको जस्तै त्यो 6 पोइन्टमा आज हामी 3 पोइन्ट हेर्नेछौँ। अनि 6 पोइन्ट जो अस्तिको हप्ता तपाईँ हुनुहुन्न थियो, तपाईँले अनलाइनमा गएर हेर्न सक्नुहुन्छ। अस्तिको हप्ताको पाठ 3 पोइन्ट छ, त्यो चाहिँ तपाईँले त्यहाँ पाउनुहुन्छ। र आजको हामी सिधै 4, 5, 6 पोइन्ट, अनि जीवन र अमरता, कष्टभोग र सफलताको परिणाम, साँचो शिक्षाको नमुनालाई सुरक्षित राख्ने कुरा, त्यो चाहिँ आज हामी हेर्नेछौँ। त्यसैले हाम्रो विषय भनेको चाहिँ सही जीवन जिउने बोलावट, साहसी जीवन, साहसी जीवन, उत्साहको जीवन, उत्साही जीवन, निराशाको जीवन होइन। किनभने हामी ख्रिसमा हुनेहरूले चाहिँ पेसिमिस्टिक हुनु पर्दैन, ख्रिसमा हामी पुरा भरोसा गरेर उत्साहित प्रकारले जिउन सक्छौँ, अनि त्यो कुरो चाहिँ हामीले बुझ्न सक्छौँ। अनि अस्ति तपाईँलाई मैले एउटा दोस्रो तिमोथीको कुरा पढेको थिएँ। तिमोथीको यो पत्र लेख्दै गर्दा पावल आफ्नो मृत्युदण्डको पर्खाइमा रहेको हामी देख्छौँ। अब कुन दिन थाहा छैन, उनी मर्नेवाला छन्, तर पावलको यो लेखाइमा उसको स्पिरिट, उसको विश्वास, उसको निश्चयता, कति कन्फर्म कन्फिडेन्स देख्दाखेरि चाहिँ हामीलाई थाहा हुन्छ कि क्रिस्चियन जो परमेश्वरबाट नयाँ जीवन पाएको छ र परमेश्वरसँग सङ्गतिमा रहेको छ, फरक हुँदो रहेछ भन्ने कुरा हामी देख्छौँ। अनि आज तपाईँ र म जो ख्रिस्टमा छौँ, पावलकै स्वभावमा हामी जिउन सक्छौँ, यदि हामी साँच्ची नै परमेश्वरलाई ग्रहण गरेर उहाँमा भरोसा गरेर उहाँको निम्ति जिउँछौँ भनेदेखि। त्यसैले जुन अनि त्यो पावलको निम्ति त्यो जुन अवस्थाको सामना गर्नु परेको थियो त्यो चाहिँ चान्चुने कुरा थिएन। अनि तिमोथीलाई पवित्र आत्माको शक्तिमा अथवा अगुवाईमा यो वचन उनले बाँड्दै गर्दाखेरि उनले भन्छन्, मेरो प्रस्थानको समय नजिकै छ, तर हे प्रभुको दास तिमोथी, प्रभुमा ढाडस गरेर लिएर साहसी भई परमेश्वरको वचन प्रचार गर, र जब तिम्रो आफ्नो समय आउँछ, मेरो जस्तै तिम्रो पनि समय आउँछ, जब तिम्रो समय आउँछ, एक साहसी ख्रिस्ट परमेश्वरको मानिस जस्तै मृत्यु मर्नलाई तयार हो। त्यो कुरो उसले यहाँ भनेको छ, किनभने तिमोथी नि मरे नि एक दिन, होइन? अब हामीलाई तिमोथीको मृत्यु कसरी भयो त्यो त थाहा छैन। जीवनमा होस् या मृत्युमा, परमेश्वरको अनुग्रहले कहिल्यै ननिभ्ने मैनबत्ती जस्तै ज्योति दिन सक, यो तिमोथीलाई पावलले लेखेको कुरा। अनि आजको विषयमा हामीले जाँदाखेरि 4 पोइन्टमा जीवन र अमरता, अनि दोस्रो तिमोथी 1:10, 9 र 10, 9मा मैले अघि पढिसकेँ, उहाँले हामीलाई उद्धार गर्नुभयो र एउटा पवित्र बोलावटद्वारा बोलाउनु भयो, हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। त्यसैले यो परमेश्वरको वचनले भनेको कुरा के छ? उहाँबाट पाएको पवित्र बोलावट हरेक व्यक्तिको लागि यो बोलावट छ नि। फेरि कसैलाई पास्टर, एल्डर, ठुलै संस्था चलाउने अथवा ठुलै मिनिस्ट्री गर्ने अगुवा पनि हुनसक्छ, कोही साधारण व्यक्ति तर ख्रिस्टमा एउटा सेवक हुनसक्छ, तर हरेक व्यक्तिको बोलावट चाहिँ परमेश्वरद्वारा पवित्र बोलावट हुन्छ। अनि त्यो बोलावट चाहिँ त्यो मान्छेको कामले होइन, तर परमेश्वरको अभिप्राय भनेको चाहिँ उहाँको उद्देश्य, पर्पोज, अनि अर्को चाहिँ उहाँको अनुग्रह भनेको चाहिँ त्यो मान्छेको शक्तिमा होइन, उसको शिक्षामा होइन। कहिलेकाहीँ हामी शिक्षित भएको मान्छे, पढेको मान्छे होइन, शिक्षा लिनुपर्छ क्रिस्चियनले। त्यो भनेको चाहिँ इक्विप भन्छ, इक्विपिङ भन्छ, सुसज्जित हुने, सिपालु हुने, होइन, सशक्तिकरण हुने। त्यसले हामी परमेश्वरको सेवामा प्रभावकारी प्रकारले गर्न सक्छौँ। तर त्यो सबै कुरा भन्दा मुख्य कुरा चाहिँ परमेश्वरबाट आउने शक्ति, जो चाहिँ उहाँको अनुग्रह, त्यसको आधारमा हामीले सेवा गर्न सक्छौँ, जो उहाँले ख्रिस्ट येशूमा युग युग अघिदेखि हामीलाई दिनुभएको थियो। भनेको मतलब चाहिँ संसारलाई नै नबनाउँदाखेरि, तपाईँले रोमी 8 अध्यायमा पढ्नुपर्छ त्यसको बारेमा, होइन, रोमी 8 अध्यायको 28-29 पददेखि तल तपाईँले हेर्नुभयो भने यो कुरो त्यहाँ छ। संसारको उत्पत्ति अगाडि नै एफिसी 4 को, के अरे 1 को 4 मा पनि तपाईँले हेर्नुभयो भने संसारमा उत्पत्ति हुनुभन्दा अगाडि त उहाँले हामीलाई चुन्नुभएको थियो पवित्र र निष्कलङ्क हुनलाई, होइन, अनि त्यो चाहिँ उहाँले आफ्नो प्रेममा चुन्नुभएको थियो भनेर लेखिएको छ। त्यसकारण त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। अब 10 पद, जुन अनुग्रह अब हाम्रो मुक्तिदाता ख्रिस्ट येशूको आगमनद्वारा प्रकट भएको छ, उहाँले मृत्युलाई नाश गरेर जीवन र अविनाशलाई, यो चाहिँ यो तपाईँले पढ्ने अनुवादमा होइन, अघि मैले के भनेको थिएँ, त्यो चाहिँ अमरता, अर्को बाइबलमा अमरतालाई भनेको छ होइन, सुसमाचारद्वारा प्रकाशमा ल्याउनु भयो। 10 पद पढेँ, अनि त्यसपछि हामी आजको विषयतिर सरसर्ती जानेछौँ। अनि आजको विषय तपाईँलाई मैले स्लाइडमा राखेँ भने तपाईँलाई देख्दिनँ, तर तपाईँलाई नदेखे पनि आजको विषयमा हामी जानेछौँ। आजको विषय यो, त्यसकारणले आजको विषयको कुरा गर्दै गर्दाखेरि पावलले चाहिँ 10 पदमा, होइन, दोस्रो तिमोथी 1 को 10 पदमा प्रभु येशूको क्रुसको बलिदानद्वारा हामीलाई उहाँको अनुग्रह र शक्ति संसारमा प्रकट गर्नुभयो। सो परमेश्वरको अनुग्रह र शक्ति संसारमा प्रकट हुनलाई ख्रिस्टको बलिदान हुनु पर्यो। येशू ख्रिस्टको क्रुसको बलिदान ले मात्रै हामीलाई स्वर्गको ढोका खुल्छ, परमेश्वरसँगको पाउने, उहाँबाट पाउने स्रोत हाम्रो निम्ति खुल्छ। येशु प्रभुले यो सबै कुरा गर्नुभयो। यो अनुग्रह समयको सुरुभन्दा अघि ख्रिस्ट येशुमा हामीलाई परमेश्वरले दिइसक्नु भएको थियो। तर जब हाम्रो मुक्तिदाता भएर येशु प्रभु संसारमा प्रकट हुनुभयो, त्यसपछि यो कुराको प्रकाश भनेको चाहिँ यो कुरो प्रकाश भयो भने रिभिल भयो, यो कुरो प्रकट भयो, जसले मृत्युलाई नाश गर्नुभयो। एउटा कुरा सबभन्दा महत्त्वपूर्ण, येशु प्रभुको क्रुसको बलिदानले यो शरीर, शारीरिक मृत्यु अथवा आत्मिकी मृत्यु पनि हो, आत्मिक खास आत्मिकी मृत्यु हो, होइन, मान्छे दुईचोटि मर्छ, एउटा शरीरमा, शरीरमा सबै मर्छ, क्रिस्चियन पनि मर्छ, अर्को चाहिँ आत्मिकी रूपमा। येशूमा जीवन नपाउने, नयाँ गरी नजन्मिएको सबै के हुन्छ? दोस्रो मृत्यु मर्छ। धर्मले बचाउँदैन, असल भएर बचाउँदैन, अरू कुनै दान तुब्बेले बचाउँदैन, केवल येशूद्वारा मात्रै त्यो जीवन, उसले त्यो मृत्युबाट बाँच्न सक्छ। जुन त्यो मृत्युलाई चाहिँ येशूले निशक्ति, केही न केहीको बनाइदिनु भयो। प्रभु येशू संसारमा प्रकट हुनुभयो, त्यसपछि यो कुराको प्रकाश अथवा यो कुरो चाहिँ प्रकटित भयो, जसले मृत्युलाई नाश पार्नु भयो र अब जीवन र अमरता ल्याउनु भयो। त्यसैले यहाँनिर दुईटा कुरा छ, त्यो येशू संसारमा आउनु भएर, एउटा चाहिँ आउनु भएर उहाँ त के गर्नुभयो, बलिदान हुनुभयो, मर्नुभयो। दोस्रो कुरो, उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभयो। त्यसैले येसुको मृत्यु, येसुको पुनरुत्थान, यो दुईवटा कुराले चाहिँ मृत्युलाई नाश गर्नुभयो, जीवन र अमरता अमरता ल्याउनु भयो। यो दुईवटा, यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ। सुसमाचारको सबभन्दा महत्त्वपूर्ण पक्ष यो। यहाँ पावल क्रिस्चियन विश्वासको चुरो कुरा बताएका छन्, होइन? हाम्रो मुक्तिदाता प्रभुले आफ्नो रगत क्रुसमा बगाउनु भयो र उहाँको शारीरिक मृत्युद्वारा मृत्युलाई हराउनु भयो, अनि मृत्युबाट उहाँ बौरी उठ्नु भएर अनन्त जीवन के हो भने संसारलाई उहाँको महिमित शरीरद्वारा प्रमाणित गराउनु भयो, देखाउनु भयो, डेमोन्स्ट्रेट गर्नुभयो। उहाँले जीवनको अमरता, इमोर्टालिटी, कहिले नमर्ने अजम्बरितालाई पनि सुसमाचारको ज्योतिद्वारा उहाँ आफैले देखाउनु भएर सुसमाचारको ज्योतिद्वारा अरूको निम्ति, त्यो जीवनको निम्ति उहाँले ढोका खोल्नुभयो। उहाँको शारीरिक मृत्यु र बौरी उठाइले हाम्रो अस्तित्वलाई दुई प्रकारले प्रकट गर्नुभयो। अनि येसुले मृत्युलाई हराउनु भयो भन्नुको मतलब, पहिलो कुरा चाहिँ उहाँको मृत्यु र बौरी उठाए, अघि फेरि पनि मैले भने होइन, मृत्युलाई हराउनु भयो भन्नुको मतलब, पहिलो पोइन्ट चाहिँ उहाँको भौतिक शरीरको मृत्युले चाहिँ जुन उहाँले आफैले भोग्नु भयो, अनि त्यो त्यसले चाहिँ क्रिस्चियनहरू पनि, अनि त्यो भोग्नु, अब त्यो कारणले गर्दाखेरि मानिसहरूले त्यो मृत्यु भोग्नु पर्दैन। शारीरिक मृत्यु त, भौतिक शरीरको मृत्यु त सबै क्रिस्चियन अक्रिस्चियन सबैले भोग्छन् एक दिन, तर त्यो आत्मिकी मृत्यु चाहिँ अब येसुलाई विश्वास गर्नेहरूले भोग्नु पर्दैन, किनभने त्यो मृत्युलाई चाहिँ, त्यो मृत्युको चाहिँ केही शक्ति अब बाँकी छैन। पावलले उहाँले आफ्नो मृत्युद्वारा त्यो मृत्युलाई सदाको लागि नाश गर्नुभयो। त्यो ग्रिक भाषाको मतलब चाहिँ त्यो अब नथिङ, के त्यसको केही मतलब केही छैन भन्ने अर्थ लाग्छ। तपाईँलाई मैले त्यही कुरा चाहिँ यहाँनिर अघि भनेको थिएँ, पहिलो कोरन्थी 15:55 यो पावलले त्यहाँ के भन्छ, ए मृत्यु तेरो विजय कहाँ, ए मृत्यु तेरो खिल कहाँ, किनभने येसु यो मृत्युलाई क्रुसको मृत्युद्वारा गाडिएर निशक्ति बनाइदिनु भयो, अनि यो मृत्युमाथि विजयी भएर उहाँ के गर्नुभयो, आत्मिक रूपमा बौरी उठ्नु, शारीरिक रूपमा बौरी उठ्नु। वास्तवमा कुनै पनि व्यक्ति ख्रिस्टको मुक्तिको अनुभवमा नआउन्जेल उसमा चाहिँ त्यो दोस्रो मृत्यु रहिरहन्छ, होइन? अनि आफ्नो जीवनमा यो कुरा विचार गर्दाखेरि वास्तवमा हाम्रो सबैको जीवनमा यो खालको एउटा सोच हुनसक्छ। मेरो आफ्नो बारेमा मैले विचार गरेँ भने, जुन बेलामा मैले ख्रिस्टमा विश्वास गरेको थिएन, म धर्म कर्ममा पनि विश्वास गर्दैन थिएँ, खास भन्नुपर्दा पुरै विरोध गर्थेँ। तर मैले अहिले पनि विचार गर्दा 43 वर्ष पछाडि, कुनै धर्म नमान्ने, कुनै देउतासँग नडराउने, मूर्तिमा गएर थुक दिने, तर एउटा कुरादेखि मलाई डर लाग्थ्यो, मृत्युको। अनि हामीले यो बुद्ध धर्मको कुरा, गौतम बुद्धको कुरा पढ्दाखेरि, गौतम बुद्ध चाहिँ मृत्यु, वृद्धता र रोगको कारणले चाहिँ जीवनको अर्थ खोज्नलाई चाहिँ राति हुँदो राजकुमार आफ्नो छोरा र परिवारलाई छोडेर बाहिर निस्किन्छ, होइन? बुद्ध धर्मको कुरा प्रचार गर्न लागेको होइन, मैले चाहिँ बुद्धिस्ट साथीहरूलाई के भन्छु भने, सुसमाचार सुनेको भए ऊ त्यसरी जानी थिएन, सुसमाचारमा विश्वास गरेर मुक्ति पाइहाल्थ्यो, होइन? बुद्धले सुसमाचार सुन्ने मौका त पाएन। बुद्धलाई बुद्ध बनाउने त मान्छेहरू हो नि, उसले त खास त्यति ठुलो कुरा गरेको होइन नि खासमा, होइन? त्यसैले मान्छेले उसलाई भगवान् भनेका हुन्, होइन? त्यसैले मृत्युको डरको कुरा गर्दा तपाईँलाई कस्तो छ मलाई थाहा छैन, तर हरेक मान्छेमा मृत्युको डर हुन्छ, होइन? त्यो डरबाट छुटकारा दिने चाहिँ पुनरुत्थानको नयाँ जीवन हो। त्यसैले साँचो क्रिस्चियन हो भन्ने प्रमाण चाहिँ के हुन्छ भने, येशु ख्रिस्टमा पाएको नयाँ जीवनपछि चाहिँ त्यो मृत्युको डर हुँदैन। प्रत्येक विश्वासी मृत्युको समयमा विजय र अनन्तको अनुभव गर्दछ, होइन? मैले मेरो आफ्नै आमाको बारेमा सुनेको छु, मेरो दिदीले भन्नुहुन्छ, अनि हस्पिटलमा सुतिरहेको बेलामा अलिकति टोलाइराख्नु भएको, अनि दिदीले चाहिँ येसु ख्रिस्ट भन्नुपर्छ भन्दा, होइन येसु प्रभुसँग त म छु भनेर एकदम आनन्दसँग, होइन? धेरै मान्छेहरूको हामीले गवाही सुनेका छौँ, जुन बेलामा उनीहरू यो संसार छोड्ने बेला भएको छ, क्रिस्चियनहरू चिन्तित हुँदैनन्, निराश हुँदैनन्, नराम्रो मान्दैनन्, किनभने उनीहरूलाई थाहा हुन्छ कि अब त जीवन त्यो अजम्बरी अमरतामा जाने, त्यसैले मृत्युको डर येशु प्रभुको बलिदानबाट र पुनरुत्थानको जीवनबाट हटाइदिएको हुन्छ। त्यसकारणले त्यो कुरो हामीले यहाँ देख्दछौँ। त्यसैले प्रशस्त मानिसहरूको गवाही यस्तो छ, मृत्युको डर मान्ने व्यक्ति जब परमेश्वरमा विश्वास गर्छन् यो संसारलाई, तर जो उनीहरूले यो मृत्युमाथि विजय पाउँछन्, एउटा पोइन्ट के हुन्छ भने जो मान्छे मृत्युसँग डराउँछ उसले परमेश्वरलाई भन्दा संसारलाई बढी प्रेम गर्छ, किनभने उसले यो संसार छोड्न चाहेको हुँदैन। सबै कुरा यही संसारमा जोडिन्छ, मान्छेलाई आत्तिन्छ किन, किनभने उसले यही संसारमा धेरै कुरा अजमाएको हुन्छ। तर ख्रिस्टमा विश्वास गर्ने मान्छे प्रस्पेक्टिभ्स भन्छ अङ्ग्रेजीमा, त्यो मान्छेको प्रस्पेक्टिभ्स, त्यो मान्छेको सोच समझ यो संसार र परमेश्वरको बिचमा धेरै क्लियर कट हुन्छ। उसले परमेश्वरलाई पहिलो प्रेम दिन्छ, परमेश्वरलाई प्रेम गर्ने मान्छेलाई के हुन्छ, परमेश्वरको अनुभव हुन्छ, अनि मृत्यु यो संसारको कुरा होइन, परमेश्वरले दिनुहुने अर्को जीवनको कुरामा पनि ऊ आनन्द गर्छ। येशु प्रभुको बौरी उठाइबाट मृत्युमाथि विजय भएको हुँदा उहाँले चाहिँ मृत्युलाई चाहिँ निशक्ति बनाउनु भयो। पावल अघि भन्छन् येशुले मृत्युलाई नाश गर्नुभयो र जीवन र अमरताको ज्योति सुसमाचारद्वारा चम्काउनु भयो। त्यसकारण तपाईँ र मेरो बिचमा आज यो सुसमाचार यही मृत्यु केही होइन भन्ने कुरा, निशक्ति गराएको कुरा र यो जीवन र अमरताको कुराको ज्योति यसबाट चम्किन्छ। तपाईँहरू मैले योभन्दा 43-44 वर्ष अगाडि यो ज्योति सुन्ने मौका पाएँ, सुसमाचार बुझ्ने मौका पाएँ र मैले आफ्नो जीवन परमेश्वरलाई सुम्पेँ, अनि हामीले अरूलाई आज सुसमाचार बाँड्छौँ भने उनीहरूले यो कुरा अहिले अनुभव गर्न सक्छ, किनभने सुसमाचारद्वारा येशु प्रभुले गरेको यो सबै कुराको प्रकाश मानिसहरूले पाउनेछ। वास्तवमा पुरानो नियममा मानिसको जब मान्छे मरेर चिहानमा लगेर गाडिन्छ त्यसपछि के छ भन्ने कुराको क्लियर कट केही पनि थिएन पुरानो नियममा। मान्छेहरूले सबै परमेश्वरलाई खुसी बनाउन व्यवस्था पालन गरेर सबै गर्नुपर्थ्यो, कहिले पनि मान्छेहरूले आफ्नो मुक्तिको निश्चयता पाउँदैन थियो। तर हामीलाई प्रभु येशु संसारमा जब मानिस भएर जन्मिनु भयो उहाँले हाम्रो निम्ति गर्नुपर्ने सबै काम पुरा गर्नुभयो, जसले गर्दाखेरि अब हामीमा मृत्युको अधिकार होइन, अब जीवन र त्यो अमरता प्रकट गरिदिनु भयो। उहाँको महिमित शरीरले हामी उहाँसँगै महिमामा हुँदा हाम्रो शरीर कस्तो हुनेछ र हाम्रो जीवन कस्तो हुनेछ भन्ने कुराको, आउनेवाला जीवन को एउटा झलक हामी येशु प्रभुको पुनरुत्थान भएको शरीर, उहाँको जीवन, उहाँको शिक्षामा पाउँछौँ। उहाँले हाम्रो आउने जीवन कस्तो हुनेछ भन्ने कुरा हामीलाई प्रष्ट बताउनु भएको छ। तपाईँले त्यसको बारेमा हेर्नुभयो भने बाइबलमा प्रशस्त ठाउँमा यो कुरा लेखिएको छ। अनि तपाईँलाई म यो दुईवटा पद यहाँ पढ्न चाहन्छु। योहन्ना 14 अध्यायमा, मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीलाई भन्ने थिएन र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि यहाँ भनेको छ, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउने छु र तिमीहरूलाई म कहाँ लैजाने छु, जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ। त्यसकारण यो कुरो चाहिँ हामीलाई येशु प्रभुले प्रकट गर्नुभएको छ। तपाईँले आउनेवाला जीवनको बारेमा, कस्तो महिमित जीवन हुन्छ भन्ने कुराको बारेमा धेरै ठाउँ यसको बारेमा रोमीमा पावलले अझै वर्णन गरेको हामी देख्दछौँ। त्यसपछि ग्लोरिफिकेसन, महिमामा भएको जीवन, एफिसीमा पनि यसको बारेमा हामी धेरै पाउँदछौँ। नयाँ नियममा हाम्रो स्वर्गीय घर कस्तो हुनेछ भन्ने बारे बाइबलले प्रशस्त वर्णन गरेको छ। त्यसैले जब प्रभु येशु संसारमा आउनुभयो, उहाँले स्वर्गको झ्याल खोलिदिनु भयो, अनि जसले गर्दाखेरि त्यो झ्यालबाट स्वर्गभित्रसम्म अब त्यहाँ के हुन्छ भन्ने कुराको बारेमा हामीलाई हेर्न सक्ने र ज्ञान पाउन सक्ने अवसर बनाइदिनु भयो, त्यसको लागि मौका दिनुभयो। उहाँले साँच्ची नै सुसमाचारको ज्योतिद्वारा जीवन र अमरतालाई उहाँलाई चाहनेहरूको निम्ति प्रकट गरिदिनु भयो। हामी भौतिक शरीरमा छँदा हामी चाहिँ शारीरिक रूपमा थाक्छौँ, हामी निन्द्र हामी निदाउ 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 नि सुत्न चाहन्छौँ, निन्द्राग्रस्त हुन्छौँ, अनि जवान हुँदाखेरि अलिअलि के भन्छ जे पनि गर्न सक्छु जतिखेरसम्म नि भनेको हामीमा धेरै शक्ति हुन्छ, धेरै कुरा हुन्छ, अनि जे सोच्यो त्यो गर्न सक्ने हुन्छ। तर तपाईँ र मेरो शरीर, भौतिक शरीर जब अलिकति बुढो हुँदै जान्छ, हामीलाई थाहा हुन्छ त्यसको सिमाना, हामीलाई छिट्टै आराम चाहियो, जे सोच्या छ त्यो गर्न सकिँदैन, जहाँ सोच्या छ त्यहाँ जान सकिँदैन, बिस्तारै बिस्तारै त्यस्तो कुराहरू हुन थाल्छ, होइन? जे इच्छा लाग्छ त्यो हामी गर्न सक्दैनौँ। तर जब हामीले त्यो महिमित शरीर येशु ख्रिस्टमा पाउँछौँ, हाम्रो आत्माले जे सोच्छ हाम्रो शरीरले त्यो तुरुन्तै गर्न सक्छ। त्यो बेलामा त्यो खालको जीवन, महिमित जीवनमा उहाँले हामीलाई लग्नु हुनेछ, होइन? त्यो हाम्रो त्यतिखेरको जीवन हुनेछ। जुन कुरो दुःख त्यसैले क्रिस्चियनको महिमित शरीर होइन, अथवा महिमित जीवन, भरपूरी जीवन अथवा अमरताको जीवनको बारेमा, अजमरी जीवनको बारेमा कुरा गऱ्यो भने, हाम्रो भौतिक शरीर दिनदिनै कमजोर भएको जस्तै त्यसपछि जुन महिमित शरीर हामीले पाउनेछौँ, यो भौतिक शरीर चाहिँ एक दिन मृत्युमा जान्छ, अनि कोही पनि भौतिक रूपमा शरीरमा हुनेहरू एक दिन मृत्यु थप्नु पर्छ। तर जब उनीहरूले अमरताको जीवन, महिमित शरीर पाउँछन्, उनीहरू फेरि त्यो मृत्युमा जानु पर्दैन, उनीहरूलाई न भोक लाग्छ, अनि अघि मैले भनेको जस्तै जे सोच्छन् उनीहरू, उनीहरूको शरीरले तुरुन्तै गर्न सक्छ, होइन? आत्माले जे कुरा इच्छा गर्छ, शरीर तुरुन्तै त्यसको लागि तयार हुन्छ। तर हामीले पाउने हाम्रो नयाँ शरीरमा आत्माले जे चाहन्छ त्यही कुरा गर्न सक्छ, आनन्दको साथ त्यसमा सहभागी हुन सक्छ। अनन्त जीवनको प्रतिज्ञा जो परमेश्वरले गर्नुभएको छ, त्यो कुरा येशु प्रभुमा उहाँले प्रकट गरिदिनु भएको छ, होइन? प्रकट गरिदिनु भएको थियो। त्यो सुसमाचारमा भएको एउटा शक्ति तपाईँ र मेरो निम्ति उहाँले उपलब्ध गराउनु भएको छ। त्यसकारण हामी सुसमाचारको निम्ति शर्माउनु आवश्यकता छैन, सुसमाचारको निम्ति लाज मान्नु आवश्यकता छैन, अप्ठ्यारो मान्नु आवश्यकता छैन। वास्तवमा प्रत्येक मानिसहरू चाहिँ आफ्नो हृदयको गहिराईमा भएको चाहना चाहिँ यो परमेश्वरमा भएको अनन्त जीवनको अनुभव प्राप्त गर्ने, अमरता प्राप्त गर्ने नै हुन्छ, होइन? तर त्यसको लागि येसु कहाँ जानुपर्ने हुन्छ, येसुलाई पछ्याउनु पर्ने हुन्छ। अब हामी पाँचौँ पोइन्ट, आजको तेस्रो पोइन्टमा, दोस्रो पोइन्टमा हामी जान्छौँ, कष्ट भोग र सफल परिणाम भनेर मैले यहाँ तपाईँलाई लेखेको छु, अथवा यो खासमा कष्ट भोग, सफरिङ एन्ड सक्सेस, त्यसको खास शब्द त्यो हो, सफरिङ। त्यसैले कुनै पनि फल, असल परिणाम, फल हुनलाई चाहिँ त्यसको लागि परिश्रम हुनु पऱ्यो, सफरिङ हुनु पऱ्यो भन्ने कुरा, जबसम्म त्यसलाई मेहनत गरेर सफर गरेको हुँदैन त्यसको फल हुँदैन, होइन? त्यो कुराको त्यो एउटा आत्मिकी प्रिन्सिपल हो। तिमोथीले उनको जीवनमा ठुलो प्रेसर, संसारको विरोध, अनि उनी आफै त कमजोरै थिए, अनि धेरै किसिमको टेन्सन उनलाई थियो, त्यो सामना गरिरहेको थियो। तर त्यसैले यहाँनिर पावलले के गर्दैछन् भनेदेखि, उनले आफ्नो जीवनको गवाही दिएर मैले पनि त्यस्तै दुःख भएर गएको हुँ, अझै पनि म कष्ट भोग्दैछु, तर कष्ट मात्रै होइन, परमेश्वरले हाम्रो जीवनमा सफलता र कष्ट चाहिँ जहिले पनि सफरिङको चाहिँ जहिले पनि सक्सेस अथवा फल हुँदछ। त्यसैले कष्ट भोग्न पछाडि नहट। त्यसैले हामी देख्छौँ यहाँनिर पहिलो तिमी के दोस्रो तिमीथि 1:12 र 13 हामीले हेऱ्यौँ भनेदेखि, यसकारण मैले ती कुरा भोगेको पनि छु तर म शर्माउँदिन, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ कुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। त्यसकारण यहाँनिर के छ त, तिमोथी जुन दुःख र कष्टमा टेन्सनमा थिए, प्रेसरमा थिए, आत्तिएका थिए होलान् होइन, तर उनलाई ढाढस दिनलाई यो सत्यता पावलले आफ्नै जीवनको गवाईबाट भनेका छन्। त्यसैले म भन्छन् म शर्माउँदिनँ किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र म निश्चित छु जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। त्यसकारण यहाँनिर यो जुन कुरा उहाँलाई सुम्पेको छु भन्ने कुरामा चाहिँ दुईवटा पोइन्ट आउँछ। खास ग्रिकमा तपाईँले हेर्नुभयो भने यहाँ चाहिँ हाम्रो मुक्तिको कुराको बारेमा हामी धेरै अर्थ लगाउँछौँ, तर आजको विषय के पनि हो भनेदेखि परमेश्वरले दिनुभएको साउन्ड टिचिङ, खाँटी शिक्षा, परमेश्वरको वचनको शिक्षा, जसको सुरक्षा गर्ने जिम्मेवारी पावललाई थियो प्रेरितको रूपमा। अब पावल जाने बेलामा तिमोथीलाई दिँदैछन् अनि तिमोथीले त्यसको सुरक्षा गर्नुपर्ने हुन्छ, तर तिमोथीले आफ्नो शक्तिमा सुरक्षा दिन सक्दैनन्, समर्थन असम्भव छ, तर उनलाई चाहिँ शक्ति दिने चाहिँ अर्कै हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। यही कुरो पावलले सिकेको छ, म शर्माउँदिनँ किनभने मैले कसमाथि विश्वास गर्छु म जान्दछु, र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको त्यो सुरक्षा, त्यो सुसमाचारको वचन जो परमेश्वरले मलाई जिम्मा दिनुभएको छ त्यसको लागि सुरक्षा पनि परमेश्वरको अनुग्रहमा उहाँलाई सुम्पेको छु, उहाँको शक्तिद्वारा यो सुरक्षित उहाँले राखिदिनुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ 13 पदमा। यसकारण मैले यी कुरा भोगेको पनि छु, त्यही कुरा पावलले यहाँ भन्दैछ, तर म शर्माउँदिनँ किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु। ए मैले त 12 नै पढिराखेको रहेछु। ख्रिस्ट येसुमा भएको विश्वास र प्रेममा तिमीहरूले मबाट सुनेका साँचा अथवा खाँटी कुराहरूको नमुना को अनुसरण गर। त्यसैले नमुनाको अनुसरण गर। 14 पद, तिमीलाई जिम्मा लाएको त्यस सत्यलाई हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। अब यहाँनिर चाहिँ यो जिम्मा के छ त, हामीले सुरक्षित राख्नुपर्ने भन्ने कुराको अर्थ यहाँनिर छ। सत्यलाई, त्यो साउन्ड टिचिङ अथवा खाँटी वचन, परमेश्वरको वचन, सुसमाचार जो जिम्मा लगाइएको छ, हाम्रो आफ्नो मुक्तिको लागि परमेश्वरमा विश्वास गरेर उहाँले सुरक्षित राख्नु हुन्छ भन्ने कुरा एउटा हामीले जहिले पनि पाउलको यो कुराबाट लिन्छौँ। तर यहाँनिर खासमा कुरा के हुन्छ भने, जुन परमेश्वरको खाँटी वचन सुसमाचार जो पाउललाई जिम्मा लगाइएको थियो, उनले परमेश्वरलाई भरोसा गरेर त्यसको सुरक्षा परमेश्वरले राखिदिनु भएको थियो, अनि त्यही कुरा पाउललाई 14 पदमा भन्दैछन्, तिमीलाई जिम्मा लाएको सत्य अथवा त्यो परमेश्वरको वचन सुसमाचार हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। उहाँले सुरक्षाको निम्ति शक्ति दिनुहुन्छ, यो कुरा यहाँ प्रष्ट छ। त्यसैले आजको विषयमा मुख्य कुरा के छ भने, तिमोथीलाई पाउलले परमेश्वरले दिनुभएको जिम्मा जो थियो परमेश्वरको वचन सुसमाचार, त्यसलाई सुरक्षित राखेका थिए परमेश्वरको पवित्र आत्माको शक्तिमा। अब त्यो कुरो पावलले तिमोथीलाई पासिङ द टर्च भन्छ नि, तिमोथीलाई त्यो कुरो पास गरेका थिए, जिम्मा दिएका थिए। अब तिमोथीलाई उसको जिम्मेवारी हो कि त्यो सुसमाचारलाई सुरक्षित राख्ने, अनि त्यो सुरक्षा चाहिँ यो कुरो सबभन्दा मुख्य छ यहाँनिर यो आजको खण्डमा, अनि त्यो सुरक्षा चाहिँ पवित्र आत्माको शक्तिमा अथवा परमेश्वरले दिनुहुने शक्ति, अनुग्रहको शक्तिमा उहाँले नै राखिदिनु हुनेछ। त्यसैले हामीले निरन्तर उहाँमा भरोसा गर्नुपर्छ त्यसको सुरक्षाको लागि पनि। अनि यो त्यही कारणले अलिकति तपाईँ र म जो प्रचार अथवा सुसमाचारको कुनै पनि क्रिस्चियन होस्, हामी ख्रिस्टमा विश्वास गर्नेहरू छौँ भनेदेखि उहाँको सुसमाचारलाई सुरक्षा, उहाँको वचनलाई सुरक्षा राख्ने, अनि यो सुरक्षा राख्ने सम्बन्धी कुरा हामीले अगाडि पनि हेरेका छौँ होइन। सुरक्षा राख्ने कुरा चाहिँ तपाईँ र मलाई दिएको जिम्मा हो। अब यो बेलामा चाहिँ पावलले तिमोथीलाई जिम्मा दिइरहेछ भनेदेखि आज त तिमोथी छैन नि, तपाईँ र मलाई परमेश्वरले जिम्मा दिनुभएको छ। त्यसैले यो एकदमै गहन विषय हो, हरेक व्यक्तिले व्यक्तिगत रूपमा परमेश्वरसँग कुरा गर्नुपर्ने विषय हो। मैले भनेको कुरा होइन, मेरो निम्ति परमेश्वरले मलाई के देखाउनु भयो, मलाई कसको लागि बोलाउनु भयो, मेरो जिम्मा के दिनुभयो, मैले त्यसलाई एकदम इमान्दारता साथ परमेश्वरमा भरोसा गरेर पुरा गर्नुपर्छ भनेदेखि हरेक व्यक्तिको त्यो आफ्नो आफ्नो परमेश्वरसँग सम्बन्ध उहाँको भरोसामा जिउनु पर्ने हुन्छ। त्यसैले तपाईँ र म यो संसारमा हाम्रो आफ्नै लागि मात्रै छैन, त्यसमा जहिले पनि हामीले विचार गर्नुपर्छ, हामीले निराश हुनु पर्दैन, आत्तिनु पर्दैन, किनभने परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। तर हामीलाई एउटा उद्देश्य परमेश्वरले दिनुहुन्छ, त्यो उद्देश्यमा रहनलाई आज्ञा गर्नुहुन्छ, तर परमेश्वरले नै त्यो रहने कुराको लागि शक्ति दिनुहुन्छ। तर तपाईँ र मैले भुल्नु नपर्ने नहुने कुरा चाहिँ के छ भने त्यसलाई सुरक्षित राख्ने कुरा चाहिँ हाम्रो हो। पावल भन्छन् तिमोथी, तिमीले यो कुराको लागि चाहिँ नशर्माऊ, लाज नमान, तिमीले भोगेको जस्तै सबै दुःख विरोध मैले पनि भोगेको छु, मलाई थाहा छ मेरो दुःखमा कुन कहाँबाट मैले शक्तिको स्रोत चाहिँ के थियो, मलाई थाहा छ कसले मलाई शक्ति दियो, अनि त्यो स्रोत सबै सबै व्यक्तिको लागि पर्याप्त छ, त्यो उपलब्ध छ, हरेक व्यक्तिको लागि त्यही शक्ति उपलब्ध छ जब उसले परमेश्वरको बोलावटलाई पुरा गर्छ, त्यो जिम्मा पुरा गर्छ। अनि पावलको भनाइ के छ भने यसै कारणले म यी कष्टहरू भोगिरहेको छु। त्यो कष्ट भोग्ने कुरा कष्ट हामीले नभोग्न पनि सक्थ्यौँ, परमेश्वरले उतिखेर छुटकारा दिन सक्नुहुन्थ्यो, त्यो परमेश्वरले हामीलाई त्यसद्वारा पनि प्रयोग गर्नुहुन्छ। तर सबभन्दा मुख्य कुरो तपाईँ र म सुसमाचारलाई सुरक्षित राख्ने काममा परमेश्वरले दिनुभएको जिम्मा पुरा गर्ने कुरा हो। पावलले सुसमाचार प्रचारमा अन्धकार संसारको सिद्धान्त र शक्तिलाई चुनौती दिएका छन्, अनि त्यो चुनौती हरेक व्यक्ति जो ख्रिस्टको वचनमा खडा हुन्छ, उहाँको सिद्धान्तमा सत्यतामा खडा हुन्छ, ख्रिस्टको मार्गमा खडा हुन्छ र परमेश्वरको सत्य वचन प्रचार गर्छ भने त्यो सत्य वचन खाँटी शिक्षाले चाहिँ संसारको अन्धकारका कुराहरूलाई चाहिँ जहिले पनि चुनौती दिन्छ। त्यसकारणले ख्रिस्टको सत्य वचनको सेवा गर्ने मान्छेहरू प्राय विरोध र सतावट फेस गर्नै पर्छ, सामना गर्नुपर्छ, तर त्यसलाई सहने शक्ति परमेश्वरले दिनुहुन्छ। त्यसैले अन्धकारसँग अथवा संसारिक कुराहरूसँग हामी लजाउनु हुँदैन, हामी पछाडि हट्नु हुँदैन, किनभने ख्रिस्टको सिपाही भएर हामी लड्दैछौँ। पावल ख्रिस्टमा अटल भएर खडा भएको कारणले उनी ख्रिस्टको निम्ति जिउँदाखेरि, वचनमा खडा हुँदाखेरि उनी के भए, पिटिए, बेइज्जत गरिए, ढुङ्गा खाए, मर्यो भनेर घिसारेर फोहोरको थुप्रामा फालेको, तपाईँले पावलको बारेमा हेर्नुहोस् न। अनि अहिले यतिखेर यो पत्र लेख्दै गर्दा पावल झेलखानको एकदम खतरनाक सेलमा छन्, मृत्युलाई पर्खिराखेका छन्, उनलाई मृत्युदण्ड दिने दिन आउँदैछ, र पावललाई निश्चयता परमेश्वरसँगको सम्बन्धमा यति कठोर छ, अनि उनी तिमोथीलाई त्यो उत्साह दिँदैछन्, उनी चुपचाप लागेर शान्तिसँग त्यो परमेश्वरको बोलावटको जीवन, पवित्रताको बोलावटको जीवन आनन्दसँग जिइराखेका छन्। उनले भोगेका सबै सतावट, उनले त्यो गर्न नचाहेको र चुपचाप चुप लागेर आफ्नो मुख बन्द गरेर बस्या भए सायद त्यो सतावट, दुःख, झेलखान केही गर्नुपर्ने थिएन होला नि, होइन? हामी त्यस्तो मान्छेहरू धेरै देख्छौँ, मान्छेले दुःख दिन्छ भन्ने, विरोध गर्छ भन्ने डरले यसुको बारेमा भन्न सक्दैनन्, अझ कतिजना मान्छेहरूलाई सामना गर्न सक्दैनन्। तर तपाईँ र मसँग जुन सुसमाचार छ, मान्छेको मृत्युबाट जीवन ल्याउँछ। त्यही कारण म भन्छु हरेक व्यक्ति यसको जिम्मेवारी बोक्नुपर्छ, अनि तपाईँले सुसमाचार घोषणा गर्न साहस गर्न सक्नुहुन्न भने प्रार्थना गर्नुहोस्, हरेक व्यक्तिले ख्रिस्टको सुसमाचार घोषणा गर्ने साहस लिनुपर्छ। अनि पावल यहाँ तिमोथीलाई र हामीलाई, तिमोथीको साथै आज हामीलाई पनि यो कुरा बुझाइराखेका छन्, येशु ख्रिस्टमा धार्मिकताको जीवन जिउनेले सताव र कष्टको सामना गर्नुपर्ने छ, अनि यो सुन्दा हामीलाई अलिकति दुःख लाग्न सक्छ, खुसी नलाग्न सक्छ, तर यो सत्य हो। अनि कति ठाउँमा मान्छेहरू मृत्युदण्ड पनि खानुपर्छ, होइन? हामीले कतिजनाको गवाही पढेका छौँ। साधु सुन्दर सिंहको नजिकै पढेको कुरा याद आउँछ, नेपालमै उनले कति पिटाइ खाएको थिए, जुगाले खाएर, अनि कति उनको जीवनमा होइन, तर उनले कहिले पनि सुसमाचारको लागि उनी होइन यहाँ झेल खानु म परिएला भनेर कहीँ भागेनन्। उनी त अझै अगाडि बढे, होइन? पाउलकै जस्तो जीवन उनको जीवनमा हामीले देख्दछौँ। त्यसैले परमेश्वरको सत्यतामा तपाईँ र म जिउँछौँ भने हामीले त्यही कुरा बोल्न पछाडि हट्नुहुन्न। अनि जब हामी त्यो सत्यतालाई बोल्छौँ भनेदेखि तपाईँ र मैले कहिलेकाहीँ सतावट, दुःख, विरोध खेप्नुपर्ने हुन्छ। एकजना मान्छेको बारेमा तपाईँलाई मैले धेरैचोटि भन्ने गर्छु, एडोनिरम जट्सन, 18 शताब्दीका एकजना मिसिनरी, ब्याप्टिस्ट मिसिनरी भनेर भन्छन्। जट्सनको बारेमा मैले धेरै अगाडि पढेको थिएँ, अनि योभन्दा 35-36 वर्ष अगाडि उनको बारेमा एउटा किताब पनि पढेको थिएँ, होइन? धेरैचोटि उसको उदाहरण मैले सुनेको छु, त्यसले मलाई जहिले पनि जट्सनको कुरा सुनेर एकदम उत्साह लाग्छ। अनि खासमा बर्मामा पनि धेरैचोटि म जान पाएको छु, त्यहाँको विश्वासीहरूसँग काम गरिराखेको छु, हाम्रो अहिले त्यहाँ पनि एउटा सेवकाई छ। त्यसमा मलाई उनले बर्मामा मिसिनरी थिए, उनी होइन 40 वर्षसम्म उनले झन् झनै 40 वर्ष बर्मामा कडा परिश्रम गरेर सेवा गरेका थिए, अनि उनले ठुलो दुःख उठाएका थिए बर्माको मानिसहरूलाई ख्रिस्टको प्रेम देखाउने कुरामा। कति पटक उनी झेलखान परेका थिए, अनि वास्तवमा 40 झन्डै 40 वर्षको समयमा यो मिसिनरीहरू आफ्नो घरमा फर्किनेलाई फर्लो भन्छ, बिदा जस्तै, एकचोटि मात्रै फर्लो आएको हो, कसरी गरे होला होइन? अनि त्यसैले मेरो आफ्नो अलिकति जवानी अवस्था हुनु न, मैले जब जट्सनको बारेमा पढेँ मलाई एउटा उदाहरण लाग्थ्यो, होइन? मेरो जीवनमा धेरै त्यसले प्रभाव पार्यो, हडसन टेलर जस्तै, अर्को कतिजना मान्छेहरूको बारेमा जर्ज मुलर, मेरो जीवनमा धेरै प्रभाव छ। तपाईँले सोध्नुहोस् तपाईँको जीवनमा कसको प्रभाव छ? सबभन्दा बढी प्रभाव त यसु प्रभुको जीवनबाट हुन्छ, होइन? पावलको जीवनबाट हुन्छ। त्यसकारणले यो जट्सनको बारेमा कुरा तपाईँलाई अलिकति के भन्न चाहन्छु भने 1844 समयमा एउटा बर्मामा एङ्ग्लो बर्मिजहरूको लडाइँ भएको थियो, अनि जब त्यो लडाइँ सिद्धिने बित्तिकै तुरुन्तै अब के भयो, बर्माको मान्छेहरूले अब यो त अमेरिकन हो जट्सन, अनि उनी यो मान्छेले केही गडबड गर्यो होला भनेर उसले केही गरेको थिएन बिचरा, तर उसको घर घर घेर्न आइपुगे त्यहाँको सिपाहीहरू, उसलाई चाहिँ बाँधेर घिस्याए, घिस्याएर लगाएर एउटा एकदमै डरलाग्दो जेलमा हाले। त्यो जेललाई चाहिँ के भनिन्थ्यो, त्यो जेललाई चाहिँ मृत्यु जेल, डेड प्रिजन भनिन्थ्यो, किनभने त्यहाँ पुगेको मान्छे बर्मा जस्तो ठाउँमा विभिन्न किसिमका रोग व्याध होइन, त्यो ठाउँमा फेरि कति फोहोर रोग सर्ने त्यस्तो खालको थियो, अनि त्यहाँ पुगिसकेपछि मान्छे केही हप्तामासम्म मात्रै बाँच्न सक्थ्यो, धेरै जस्तो मरिहाल्थ्यो, अथवा कोही कोही बाँच्यो भने केही महिनासम्ममा, कोही पनि त्यहाँ जीवित रहँदैन थियो। तर यो जट्सनलाई त्यहाँ 12 महिना राखियो, 12 महिनासम्म त्यहाँ सर्भाइभ, मतलब ऊ मरेन, त्यतिसम्म ऊ चाहिँ त्यहाँ सर्भाइभ भयो, अनि 12 महिनापछि उसलाई फेरि त्यहाँबाट निकालेर खाली खुट्टा उसलाई घिसार्दै अर्को एउटा ठाउँमा लगियो, अनि त्यो एउटा प्रिमिटिभ भिलेज भनेको चाहिँ त्यो ट्राइबलहरूको गाउँमा लगेर राखियो, कति हप्तासम्म कति महिनासम्म उसलाई त्यहाँ राखियो। त्यो बेलामा किनभनेदेखि उसको खुट्टामा यस्तो घाउ भएको थियो, खाली खुट्टा होइन, त्यसले गर्दाखेरि ऊ हिँड्न सकेका थिएन। त्यसरी उनी 17 वर्ष 17 महिनासम्म थुनामा परे, अनि 17 महिनापछि सायद बर्मिजहरूले थाहा पाए होला कि ऊ केही समस्या छैन, त्यसपछि उनलाई छोड दियो। अनि केही महिनापछि त्यसपछि जब उनी फर्केर आफ्नो परिवारकोमा गए, उनको 3 छोरछोरी र उसको श्रीमती त्यहाँ बस्थे। अब 17 महिनासम्म आफ्नो श्रीमान आफ्नो बाउ नहुँदाखेरि तिनीहरूको अवस्था कस्तो भयो होला। उनी त्यहाँ आएको केही समयपछि नै उसको श्रीमतीको मृत्यु हुन्छ, किनभने उनी चाहिँ एकदम टेन्सन, एकदम के भन्छ, विभिन्न किसिमका रोग त्यसले चाहिँ एकदम त्यो खपिराखेकी थिइन्, तिनको मृत्यु हुन्छ। त्यसको मृत्यु त्यसको केही समयपछि, सायद कति 6 महिना, 6 महिनापछि तिनवटा मध्ये सबभन्दा कान्छो बच्चाको पनि मृत्यु हुन्छ। अनि यो सबै कुराको बिचमा जर्सनले बर्मामा सुसमाचार प्रचार गर्ने कुरामा उनी कहिले पछि हटेन, उनी निरन्तर अगाडि बढे। सबै किसिमका सङ्कष्ट उनले सहे र अन्तमा उनले सफलता पाए। अनि उनले भनेका छन्, सफलता र सफरिङ एन्ड सक्सेस ह्याज अ कनेक्सन। जब मान्छेले दुःख भोग्छ अनि त्यो दुःख सहँदाखेरि फल फल्छ। यदि कुनै दुःख बिना तपाईँले सफलता प्राप्त गर्न सक्नुहुन्न, कति पनि तपाईँले दुःख खप्नु भएको छैन भने तपाईँले सफलता प्राप्त गर्न सक्नुहुन्न, त्यो कुरा हो। त्यसैले कहिलेकाहीँ के हुन्छ भने अरू कसैले कष्ट भोगिदिएको हुन्छ अनि उसले त्यसको फल चाहिँ आफैले उपभोग गर्न पाएको हुँदैन, तर पछि कसै अरूले उपभोग गरिदिन सक्छ, अरूले पाउँछ। कति धेरैको जीवनमा फल उपभोग गरिरह हुन्छ तर त्यसको लागि उसले केही पनि दुःख भएको छैन, त्यस्तो मान्छे धेरै चिन्छु म। अनि ती मान्छेहरूलाई त्यो फलको केही मतलब हुँदैन। अब कचोटि त्यो मान्छेले पनि दुःख गरे हुन्छ, फल चाहिँ भोगे हुँदैन, पछि अरूले भोग्छ। त्यस कारणले कुनै पनि भन्नुको मतलब के छ भने दुःख बिना, सफरिङ बिना, सङ्कष्ट बिना, सहनशीलता बिना चाहिँ फल फल्दैन। त्यसैले यो दुईवटाको बिचमा गहिरो सम्बन्ध छ भन्ने कुरा चाहिँ यहाँ पाउँछौँ। त्यसैले यहाँ पावलको जीवन र तिमोथीको कुरा विचार गर्दै गर्दाखेरि पावल अब त्यतिसम्मको दुःख त कसले भोग्नुपर्छ र होइन, तर उनले एउटै कारणको लागि, ख्रिसको लागि भोगिराखेका छन्। उनको निश्चयता उसलाई छ कि यो बोलावट ख्रिसबाट हो, उसले दुःख भोग्नुपर्ने हो। परमेश्वरको इच्छा भयो भने यो दुःख भोग्नुपर्ने थिएन, तर यसले परमेश्वरको निम्ति महिमा ल्याउँछ। त्यही कुरो तिमोथीलाई भनिराखेका छन्। त्यसै तिमोथीलाई उनी त्यो बोलावटमा भएको कुरा बताउँछन्। हामी निरन्तर लागिराख्नुपर्छ अनि जबसम्म हामी सहन्छौँ कुनै कुरा सही कुराको लागि, परमेश्वरको लागि, त्यो रित्तै सित्तै जाँदैन, खेर जाँदैन, त्यसले फल फलाउँछ भन्न खोजेको कुरा चाहिँ त्यो हो। त्यसैले छैटौँ पोइन्टमा हामी जान्छौँ। छैटौँ पोइन्ट भनेको चाहिँ साँचो र सही शिक्षाको नमुना। अनि यो चाहिँ 12 र 13 पद हामीले अघि हेरिसकेका छौँ। 12 पदमा के छ, यसकारण मैले यी कुरा भोगेको पनि छु तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु म जान्दछु र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। अनि 13 पद छ, 13 पद छ, तिमीले मबाट सुनेका खाँटी वचनहरूका नमुना ख्रिस्ट येसुमा भएको विश्वास र प्रेममा बलियो गरी पक्रिराख। भनेको मतलब ती कुरामा जिउने कुरा गरिराख, त्यसमा लागिराख, होइन। यहाँनिर अर्को अनुवादमा के छ, ख्रिस्ट येसुमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँच्चा कुराहरूका नमुनाको अनुसरण गर भने त्यसलाई जिउने, त्यसलाई पछ्याउने, त्यसलाई पालन गर्ने भन्ने अर्थ त्यहाँ लाग्दछ। त्यसकारणले सही शिक्षाको नमुना अहिले हामीले यो 6 पोइन्टमा हेरिरहेको छौँ। तिमोथीलाई पावलको उत्साह के छ भने यो सही शिक्षाको नमुनालाई पक्रिराख्ने कुरा छ, त्यसलाई सुरक्षित राख्ने कुरा छ। येशु ख्रिस्टको सुसमाचार प्रेरित पावललाई सुम्पिएको थियो। यहाँ 2 तिमोथीमा उनले यो जिम्मा दोस्रो पुस्तालाई हस्तान्तरण गर्दैछन्, जुन चाहिँ तिमोथी हो, होइन। यो सुसमाचारको बोझ बोक्ने शक्ति कहाँबाट आउँछ त त्यसो भए? उसले जुन चाहिँ बोझ अब तिमोथीलाई सुम्पिँदैछन् त्यसको शक्ति कहाँबाट आउँछ? परमेश्वरबाट आउँछ, होइन। यो शक्ति पाउन परमेश्वरमा भरोसा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्छौँ। 2 तिमोथी 1:12 चाहिँ पावल लेख्छन्, तर पनि म शर्माउँदिनँ किनभने मैले कसमाथि विश्वास राखेछु सो म जान्दछु। यही कुरा, कसमाथि विश्वास राखेछु म जान्दछु किनभने त्यो शक्ति दिने सामर्थ्य परमेश्वरमाथि मैले विश्वास राखेछु। अनि र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। वास्तवमा यहाँ भन्न खोजेको कुरा के हो भने जुन कुरा मलाई सुम्पनु भएको छ त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। पावलको भनाइ के छ भनेदेखि त्यसको सुरक्षा गर्ने पनि परमेश्वर हुनुहुन्छ। त्यसकारण हामीले परमेश्वरको शक्तिमा अनुग्रहमा निरन्तर भरोसा गर्नु पर्यो, त्यसमा जिउनु पर्यो। परमेश्वरकै कुरा हो सुसमाचार, त्यसलाई सुरक्षित राख्ने कुरामा हामीले परमेश्वरलाई भरोसा गर्नु पर्यो ताकि उहाँले हामीमा त्यो सुरक्षित राख्नुहुन्छ। परमेश्वरले प्रेरित पावललाई दिनुहुने सत्य, दिनुभएको सत्य चाहिँ प्रेरितहरूद्वारा दिएको सत्य पावलमा सुम्पिनु भएको थियो पहिला, होइन? दोस्रो तिमोथीमा त्यही सत्यलाई चाहिँ अहिले तिमोथीलाई सुम्पिएको छ। यो कुरो हामीले प्रष्ट बुझ्नु पर्यो, होइन? पासिङ द टोर्च। त्यसकारण यो पासिङ द टोर्चको कुरा गर्दै गर्दा अब आज 2000 वर्ष पछाडि गयो भने तपाईँ र म यो जिम्मामा छौँ, यो बोलावटमा छौँ। हाम्रो समयपछि यसलाई सुरक्षित राख्ने, यसलाई पक्री राख्ने, अगाडि बढाउने काम गर्नलाई दोस्रो पुस्तालाई वी हेभ टु पास द टर्च। यो कुरा हामीले पास गर्नुपर्छ। यो परमेश्वरको बोलावट हो। अब तपाईँहरू कतिजनाले यो बोलावट सम्झनु भएको छ, त्यसको लागि कसरी जिउँदै हुनुहुन्छ, तपाईँको कुरा हो, होइन? त्यसकारण त्यो पास टर्च गर्ने, त्यसलाई सुरक्षित राख्ने भनेको त्यो खालि सुसमाचार सुनाउने कुरा होइन, जिउने कुरा हो। हाम्रो जीवनबाट त्यो कुरा प्रमाणित गर्नु पर्यो। पावल तिमोथीलाई बुझाउँदै छन् जुन सत्य तिमोथीलाई सुम्पिएको छ परमेश्वरले नै त्यसलाई सुरक्षित राख्नुहुन्छ। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, उहाँले तिमोथीलाई उनको विश्वासमा सुरक्षित राख्नुहुन्छ भन्ने कुरा पावलले विश्वास गरेका छन्। पावलले निश्चय त्यो कुरामा विश्वास गरेका छन् किनभने पावलले निरन्तर तिमोथीको लागि प्रार्थना गरिराखेका थिए। पावलको विषय चाहिँ अब म त जानु पर्यो के मतलब यहाँ जेसुकै होस् भइहाल्छ थिएन नि। उनले आफ्नो कुरा आफ्नो कन्सर्न कसरी दिएका छन्, त्यही कारण त्यो कुराबाट हामीले केही कुरा सिक्न सक्छौँ। तपाईँ र म खालि आफ्नो स्वार्थ कुरा मात्रै, आफ्नो व्यक्तिगत फाइदाको मात्रै विचार गऱ्यो भने जहाँ व्यक्तिगत फाइदा छैन हामीलाई केही मतलब लाग्दैन, त्यो त संसारिक जीवन भयो। तपाईँले ख्रिस्टमा पाएको जीवन छ भने त्यस्तो व्यक्तिगत फाइदा मात्रै हेर्दैन। तपाईँको काम गराई, तपाईँको प्रार्थना गराई, तपाईँको सोचाइमा परमेश्वरको दृष्टिकोण आउँछ। त्यही कारणले तपाईँले गरेको काममा मण्डलीद्वारा परमेश्वरको सत्य वचन ख्रिस्टको जीवन सुरक्षित राख्ने काममा तपाईँले खर्चनुहुन्छ। त्यही कारण मण्डली बढ्ने काम त्यहाँबाट हुन्छ। त्यसै गरी मण्डलीमा प्रेम हुन्छ, त्यसै गरी मण्डलीमा एक अर्काप्रति एकता हुन्छ, अनि परमेश्वरको सेवा हुन्छ, परमेश्वरको महिमा हुन्छ, मण्डली वृद्धि हुन्छ। एकजनाले गर्ने काम होइन प्रियहरू, हरेक व्यक्ति जिम्मेवारीमा छन्। अनि तपाईँ जो वचन सिकाउने काम गर्नुहुन्छ हरेक व्यक्तिलाई यो कुरो बुझाउने तपाईँको जिम्मा हो। त्यसैले हामी यहाँ भन्दछौँ, एउटा एकजना जवान मान्छेले एकपटक एउटा थियोलोजियन विद्वानलाई प्रश्न गरेछ। तपाईँ र मेरो पनि प्रश्न हुनसक्छ। जुन बेलामा मिश्र देशबाट इजरायलीहरू कनान देशको लागि मसाद्वारा निक्लिएका थिए, तपाईँलाई थाहा छ होला तिनीहरू कतिजना थिए? तिनीहरू करिब 20 लाख थिए। अनि तपाईँलाई थाहा छ तिनीहरू कनान देशमा जानु सकेनन्? उनीहरू मरुभूमिमा भौतारिए कति वर्ष? 40 वर्ष। अनि त्यो 40 वर्ष उनीहरूले लुगा फेरे कि फेरेनन्? लुगा कसैले दियो कि दिएन उनीहरूलाई? कसैले लुगा बोन्यो कि बनेन? तर जुन बेलामा उनीहरू 40 वर्षपछि कनानमा पस्दै थिए, उनीहरूको लुगा च्यातिएको थिएन। अनि त्यो केटाले त्यो विद्वान मान्छेलाई सोधिराखेको थियो, यो कसरी सम्भव भयो, विश्वास गर्न सकिन्छ? मलाई जहाँसम्म लाग्छ त्यो केटाले चाहिँ त्यो बुढो विद्वानलाई चाहिँ अप्ठ्यारोमा पार्न प्रश्न गर्यो। अनि त्यो मान्छेले जवाफ दियो, त्यो जो मान्छेले चाहिँ के एक शब्द मात्रै जवाफ दियो, थाहा छ के जवाफ दियो? गड, परमेश्वर। सी, परमेश्वर। अब यहाँनिर तिमोथीको उत्तर के हो? परमेश्वर। पावलको उत्तर के हो? परमेश्वर। आज तपाईँ र मेरो उत्तर के हो? परमेश्वर। के तपाईँले विश्वास गरेको, पछ्याएको, सेवा दिए गरेको, भरोसा गरेको परमेश्वर, शक्ति दिने परमेश्वर हो? यो दिने हामीले सोध्नुपर्छ आफैलाई। जब तपाईँले त्यसरी त्यो परमेश्वरमा विश्वास गर्नुहुन्छ, त्यो परमेश्वरको बारेमा सोच्नुहुन्छ, तपाईँको चिन्ता फिक्री स्ट्रेस सब जान्छ, किनभने तपाईँ संसारिक व्यक्तिगत स्वार्थी अभिलाषामा जिउनुहुन्न, तपाईँ परमेश्वरको लागि जिउनुहुन्छ। तपाईँलाई कोही मतलब छैन कसैको, परमेश्वरको मतलब छ। आज तपाईँले परमेश्वरको लागि के गर्ने त्योभन्दा अर्को योजनै छैन। हाम्रो जीवनको स्रोत केवल परमेश्वर मात्र हुनुहुन्छ। अनि आज यो पवित्र बोलावट जो चाहिँ सुसमाचारलाई हामीले सुरक्षित राख्ने जिम्मा पाएका छौँ, त्यसको मतलब प्रचार गर्ने काम पनि हो नि त। तपाईँले मैले प्रचार गरेपछि त्यो सुसमाचार अर्को व्यक्तिमा जिउँछ, त्यसपछि उसले त्यसलाई सुरक्षा दिन्छ, चुप्प लाएर बस्ने जिम्मा होइन। त्यस कारण त्यो सबै कुरा गर्ने को हुनुहुन्छ? परमेश्वर, उहाँले सहायता गर्नुहुन्छ। अनन्त अन्तमा पावल तिमोथीलाई यी वचनहरू भन्छन्, 13 पदमा, हामीले अघि 13 पद हेरेका थियौँ। 13 पदमा के छ? तिमीले मबाट सुनेका खाँटी वचनहरूको नमुना खाँटी वचनहरूको नमुना ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा बलियो गरी पक्रिराख। यो कुरो पावलले तिमोथीलाई भनेका छन्। किप एज अ प्याटर्न अफ साउन्ड टिचिङ विथ फेथ एन्ड लभ। यहाँ भनेको छ साउन्ड टिचिङ। सो प्याटर्न अफ साउन्ड टिचिङ भनेको चाहिँ त्यो सही खाँटी शिक्षाको जुन नमुना छ, जुन प्रकारको छ, त्यो विश्वास र प्रेममा ख्रिस्ट येशूमा पक्रिराख्ने, त्यो तपाईँ र म हरेकको जिम्मा हो। त्यो अरूलाई देखाउन होइन, तपाईँ र मलाई परमेश्वरले यो जिम्मा दिनुभएको छ। यहाँ पावलले लेखेका छन् खाँटी शिक्षाको नमुना भनेको चाहिँ परमेश्वरको वचन नै हो। परमेश्वरको वचन बाइबल, परमेश्वरको वचन नै हाम्रो निम्ति एउटा इन्स्ट्रक्सन भनेर थाहा छ है। आजकल चाहिँ के छ भने कुनै पनि कुरा हामी बनाउने पकाउने काहीँ जाने कुरा के छ, इन्स्ट्रक्सन कहाँ पाउँछ? गुगलमा, युट्युबमा, ए त्यहाँ इन्स्ट्रक्सन दिन्छ, त्यहाँ सबै कुरा बताउँछ। जीवनको बारेमा इन्स्ट्रक्सन कहाँ छ? कसरी जिउने भन्ने बारेमा कहाँ छ? परमेश्वरको वचनमा। परमेश्वरको वचन एउटा इन्स्ट्रक्सन हो हाम्रो लागि, रोड म्याप भन्छ नि होइन, ब्लु प्रिन्ट भन्छ नि, तपाईँलाई थाहा छ। ब्लु प्रिन्ट भनेको चाहिँ घर बनाउनुभन्दा पहिला चाहिँ नक्सा बनाएर सबै योजना ठाकठुक्क गरे हुन्छ, त्यो अनुसार घर बनाउनु पऱ्यो, त्यसलाई इन्जिनियरले पछ्याउँछ अनि घर ठ्याक्कै बन्छ। कसरी बनाउने, कत्रो पिलर राख्ने, कत्रो खम्बा राख्ने, परमेश्वरको वचन तपाईँको जीवन, मेरो जीवन, ख्रिस्टको निम्ति जिउनको लागि उहाँको वचन सुरक्षित राख्न, उहाँको बोलावट पुरा गर्नलाई इन्स्ट्रक्सन दिने पुस्तक हो। त्यसैले यस संसारको देव सैतानसँग तपाईँ र मेरो लडाइँ छ। अब कतिजना मान्छे त सैतानकै काम गरेर आउँछन्, त्यो त लडाइँको मतलबै भएन। त्यस कारण तपाईँले थाहा पाउनु पऱ्यो कि परमेश्वरको वचनले के कुरालाई पाप भनेको छ, धार्मिकतामा जिउने जीवन कस्तो हो भनेको छ। तपाईँले त्यो कुरा गर्नु भएन, अहिले पनि लोभ गर्नुहुन्छ। गलाती 5:19-21, कोही मान्छेहरू त्यो कुरा गरिरहेछ भने उनी त परमेश्वरको कुरामा छैनन् नि, होइन? त्यो कुरो बुझ्नु पऱ्यो, म क्रिस्चियन भनेर भएन। त्यस कारणले क्रिस्चियन परिवारमा बसेर भएन, क्रिस्चियन सेवाकै गरेर भएन, तर तपाईँ र ममा ख्रिस्टको वचन पुरा भएको हुनु पऱ्यो। त्यसैले संसारको देव भनेको चाहिँ सैतानको सैतानसँग चाहिँ जब हामी ख्रिस्टमा जिउने र सत्यको पछि लाग्ने काम गर्न थाल्छौँ, उसँग लडाइँ घोषणा गर्छौँ। सैतानको माइन्डसेट भनेको संसारिक माइन्डसेट हो। कतिजना मान्छेहरू चाहिँ संसारिक माइन्डसेटमा नै क्रिस्चियन जीवन जिउँछन्। उनीहरूको नम्बर वान कुरो भनेको जसरी हुन्छ धनी हुनु पऱ्यो, बलियो हुनु पऱ्यो, प्रख्यात हुनु पऱ्यो, ठुलो हुनु पऱ्यो, होइन? प्रियहरू हो, परमेश्वरले नै बनाउनु भयो भने त सही होला, होइन भने त्यो सैतानको पक्षमा जान्छ। होसियारी हुनुपर्छ। तपाईँ सबै कुरा हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ? येशु प्रभुले भन्नुभएको वचन हो, ध्यान दिनुपर्छ। त्यसैले सैतानको आक्रमणलाई हामीले विचार गर्नुपर्छ। अनि आज भन्दाखेरि चाहिँ झन् कस्तो छ भने सामाजिक मिडिया यस्तो छ, कोही एकजना मान्छेले एउटा सानो कुरा भन्यो, तपाईँलाई थाहा छ नि होइन, कतिजना मान्छेहरूको फेसबुकमा अथवा टिकटकमा युट्युबमा ए एउटाले एउटाको बत्कुइ गरेछ, अर्कोले, धेरै जस्तो त्यो कुराहरू सत्यतामा पनि छैन। त्यो एक प्रकारले सैद्धान्तिक कुरा हो, संसारिक कुरा हो, अन्धकारको कुरा हो। तपाईँ र म मान्छेले के भन्यो त्यही कुरा विश्वास गर्दैनौँ। कहिले काहीँ के गर्छ भने राम्रै मान्छेको पनि नराम्रो कुरा लेख्दै ए मऱ्यो भनेर लेखिदिन्छ, तपाईँ र म चाहिँ ए फलान त मरे चाहिँ क्या हो भने, किनभने तपाईँले बुझ्नु भएन, थाहै छैन तपाईँलाई भनेदेखि तपाईँ शैतानको पासोमा फस्नुहुन्छ, त्यो कुरै हुँदैन। कोही मान्छेको कामै के हुन्छ, त्यस्ता त्यस्ता कुरा राखेर अनि मान्छेले हेर्छ नि त, होइन? आज तपाईँ र म कुन संसारमा जिउँदैछौँ थाहा पाउनुपर्छ। त्यस कारण अन्धकारको शक्ति र शैतानको हतियारहरू फरक छन्, तर निरन्तर परमेश्वरको शक्तिमा जिउन, निरन्तर परमेश्वरमा पवित्रतामा जिउन, नैतिकतामा जिउन, उहाँको स्ट्यान्डर्ड हाम्रो जीवनदेखि प्रमाणित गर्नलाई हामी जहिले पनि समर्पित हुनुपर्छ। किनभने शैतानले यही कुरालाई, कति धेरै चर्चहरू हुन्छ बाइबलको पदहरूलाई चाहिँ उल्टा पाल्टा गरेर अर्का अर्कै, अनि कहिलेकाहीँ चर्चहरू फरक हुँदै जान्छन्, लिबरल हुँदै जान्छ, त्यो सबै शैतानको एट्याक हो नि। त्यस कारणले तपाईँहरू मेरो काम भनेको चाहिँ खाँटी वचन, साउन्ड टिचिङ अफ द बाइबल, बाइबलको सत्य कुरालाई सुरक्षित राख्ने, त्यसलाई बदल्ने होइन। होइन, यो त कल्चरल हो, शैतानको पक्ष हो त्यो, त्यसरी ध्यान दिनुपर्छ। कसैलाई खुसी बनाउने तपाईँहरू मेरो काम होइन। म धेरै मान्छेहरू छ मेरो यहाँ क्रिस्चियन साथीहरू छ, कोही कोही मान्छेहरू बाइबललाई टोटल्ली अर्कै खालले विचार गर्छन्, भेटेर कुरा गर्ने बित्तिकै मेरो विश्वासको कुरा भन्यो भने उनीहरू त रातो र पिरो हुन्छन्, किनभने उनीहरूको विचार अर्कै छ, उनीहरू पनि चर्च जान्छन् क्रिस्चियन। अब आजकल म धेरै विवाद गर्थेँ, आजकल म विवाद गर्दिनँ, तर मेरो चाहिँ यो विचार छ, त्यति मात्रै भन्छु म, किनभने कतिचोटि हामीले सबैलाई प्रचार गर्नु पर्दैन। त्यस कारणले आजको संसार खराब छ प्रियहरू हो, तर बाइबल तपाईँ मेरो हातमा जो परमेश्वरको रोड म्याप हो, ब्लु प्रिन्ट, इन्स्ट्रक्सन, त्यसमा कुनै गल्ती छैन। त्यस कारणले बाइबलमा एउटा अर्को कुरा के छ भने, मान्छेलाई संसारमा संसारको कुरा अनुसार कुरा गर्दा मान्छेलाई ठिकै लागेको कुराले अन्तमा मृत्यु पनि ल्याउन सक्छ। तपाईँलाई त्यो पद एउटा म पढ्न चाहन्छु, मान्छेलाई ठिकै लागेको कुराले अन्तमा मृत्यु पनि ल्याउन सक्छ। हितोपदेश 14:12 के छ, कुनै बाटो मानिसको नजरमा ठिक देखिएला तर अन्तमा त्यसले मृत्युमा पुर्याउँछ। प्रियहरू, त्यही कारण म भन्दैछु, तपाईँ सजिलो बाटो नजानुस्, ठिक लागेको छ यो ठिकै छ, होइन, बाइबलको कुरा कडा छ कि बरु कडा गर्नुपर्छ, परमेश्वरको पछि लाग्नुपर्छ, मेरो चाहिँ त्यो भनाइ हो। म परमेश्वरको हुन चाहन्छु, मान्छेको होइन, मान्छे खुसी बनाउने होइन। प्रियहरू, मलाई केही मतलब छैन, परमेश्वरको इच्छामा मेरो हृदय समर्पित छ। मानिस संसारिक विचारमा चाहिँ त्यहाँको कुराहरूमा जहिले पनि परीक्षित हुन्छन्, अनि कतिचोटि मान्छेले के विचार्छन्, यो गरिहाल्दाखेरि के गल्ती होला र, मान्छेहरू कहिलेकाहीँ रुपियाँ पैसामा गडबड गर्छन्, कहिलेकाहीँ व्यभिचारमा फस्छन्, कहिलेकाहीँ चोरी काम गर्छन्, दुनियाँभरको कुराहरू गर्छन्। तपाईँलाई थाहा छ है, धेरै क्रिस्चियनहरू फसेको हामीलाई थाहा, संसारको मान्छे त अर्कै भइहाल्यो होइन, उनीहरू कति कुरा गर्छन्, तर थाहा छ तपाईँलाई त्यो सबै संसारको कुरा हो। परमेश्वरको मान्छेले परमेश्वरको वचन अनुसार जिउनुपर्छ। यहाँ पत्रुसले के भन्छ, प्रिय म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु कि विदेशी र प्रवासी हौ भनी जानेर तिमीहरूको आत्माको विरुद्धमा लडाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रह। अनि यो शारीरिक अभिलाषा भनेको चाहिँ कुनै पनि हुनसक्छ, धन कमाउनु पनि हुनसक्छ, नाम कमाउनु पनि हुनसक्छ, भोज भोगविलास पनि हुनसक्छ, व्यभिचार पनि हुनसक्छ, र मान्छेलाई शैतानबाट आउने परीक्षा हो। मान्छे डाही किन हुन्छ, मान्छे लोभी किन हुन्छ, शैतानले गरेको परीक्षा। तर उसले के सोध्छ, यो त मेरै लागि हो, त्यस कारण उसले लोभ त गरिराख्छ। प्रियहरू, शैतानको पासोमा पर्छ हो, त्यस कारण यो कुरो एकदम होसियारी हुनुपर्छ। मानिसले कहिलेकाहीँ यस्तो विचार गर्छ, कति मान्छेहरू पास्टरहरू पनि डिभोर्स गरेर देख्नु भएको छ, ए छो अब एउटा पास्टरले डिभोर्स गर्छ फेरि पास्टरै भइराख्छ, अर्को मान्छेले ए ठिकै छ नि यो श्रीमतीसँग मिल्दै मिल्दैन, प्रेम नै हराइसक्यो, डिभोर्स गरेर फेरि पनि मिलिहाल्दो रहेछ, ठिकै छ हाम्रो व्यक्तित्व मिलेन, के भन्छन्, डिभोर्स गर्छन्। तर बाइबलले के भन्छ उनीहरूको वैवाहिक सम्बन्धको बारेमा, बाइबलले के भन्छ डिभोर्सको कुरालाई चान्चुने मान्नु, मलाकीमा के छ 2:16 सम्बन्ध विच्छेदको कुरालाई म घृणा गर्छु, यो भनेको चाहिँ डिभोर्स। येशूप्रभुले नै डिभोर्स नगर्ने कुरा गर्नुहुन्छ, एउटा कारणले मात्रै हुन्छ, जो चाहिँ कुनै अथवा पतिले अथवा पत्नीले चिट गर्छ भने, विश्वासघात गर्छ, अर्कैसँग सम्बन्ध गर्छ, त्यसलाई छोड्न मिल्छ। तर बाइबलमा यो छ नि, तर तपाईँले आज के पाउनुहुन्छ, ए मजाले अर्को श्रीमती ल्याएर बस्छ, सो परमेश्वरको सिद्धान्तमा हामी जानुपर्छ प्रिय हो। मानिसले आफैलाई आफ्नो वस्त्रले झैँ अत्याचारले ढाक्ने कामलाई म घृणा गर्छु। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ यसैले आफूलाई आत्मामा स्वयं रक्षा गर, विश्वास भङ्ग नगर। बुझ्नुहुन्छ? त्यसकारणले विश्वास परमेश्वरको वचनमा समर्पित भएर जिउने जीवन हुनुपर्छ भनेर यसरी भन्छ। कसैको कुरा कसैलाई चाहिँ अब सान्तिनो कुरा यसो चोर्नु यसो के गर्नु, कति मान्छे अर्काको कुरा सोध्दै नसोधी चलाएर मैले देखेको छु, सोध्दैन। बानी फेरि यस्तो हुन्छ, यो आदत मान्छे गोरुको काँध जस्तो हुन्छ। जुन कुरा आफ्नो होइन, जुन कुराको लागि अनुमति बिना छुनु मिल्दैन, क्रिस्चियनले त्यो कुरामा पनि होसियारी हुनुहुन्छ। कहिलेकाहीँ साधारण लाग्छ, तर कतिजना मान्छेले त ठुल्ठुलै कुरा चोरेर हुन्छ, पैसा चोरेर हुन्छ, होइन? अनि त्यसकारणले त्यो क्षेत्रमा परमेश्वरको वचनले चोर्ने कुराको बारेमा पनि भनिएको छ, धेरै ठाउँमा भनेको छ। तर एउटा पदमा पढ्छु, एफिसी 4:28मा, चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमान्दारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। त्यसकारणले यो परमेश्वरको वचनमा सबै कुराको बारेमा सिद्धान्त छ। त्यसैले तपाईँ र मैले परमेश्वरको साउन्ड टिचिङ, खाटी शिक्षा, खाटी वचन, त्यसको सिद्धान्त के हो, त्योभन्दा दाहिने बायाँ हामीले जानु हुँदैन। प्रभु येशू ख्रीष्टको सुसमाचारदेखि हामी शर्माउनु हुँदैन, बरु त्यसमा प्रार्थना गरेर संसारको परीक्षाको बिचमा खडा हुँदाखेरि परमेश्वरले साहस दिनुभएको होस्, हामीलाई सुम्पिएको खाटी शिक्षाको नमुनालाई हामी सधैँ सुरक्षित राख्न सकौँ भनेर हामीले जहिले पनि प्रार्थना गर्नुपर्छ। यो अन्तिम हामीले अस्ति नै सिकिसकेको पहिलो तिमीथी मसँग इङ्ग्लिस मात्रै छ, 4:7मा, बट हाव नथिङ टु डु विथ वर्ल्डली फेबल्स फिट ओन्ली फर ओल्ड वुमन, अन द अदर ह्यान्ड डिसिप्लिन योर सेल्फ फर द पर्पज अफ गडलिनेस। त्यसैले भन्न खोजेको कुरा के छ त, संसारिक कुरा र परमेश्वरीय कुरा, यो दुईवटा कुरा छुट्याएको छ। मान्छेको समस्या कहाँनिर हुन्छ, परमेश्वरलाई प्रेम गर्ने कुरामा हुन्छ। मान्छे किन लोभ गर्छ, किन चोर्छ, किन गलत कुरा गर्छ, किन मान्छेसँग झगडा गर्छ, किन मान्छेसँग ईर्ष्या गर्छ, किन उसले परमेश्वरलाई भन्दा संसारलाई प्रेम गर्छ, उसको संसार नै घर हुन्छ। त्यही कारण यो संसारलाई ठुलो बन्ने कुरा, तर एक दिन त लान्छ नि, होइन? जब हामी बक्समा जान्छौँ के जान्छ, केही जान्दैन। भोलि त्यहाँ जाँदाखेरि त्यहाँ जा गएको छ कि छैन, त्यो अर्को निश्चय कुरा हो। सारा जगत हात पारेर आत्मा पो गुम्ने हो कि होइन? त्यसकारणले तिमोथीलाई जुन शिक्षा पावलले दिइराखेका छन्, परमेश्वरबाट आएको जिम्मा सुसमाचार, जसमा चाहिँ जीवन र अमरताको शक्ति छ, मृत्युमाथि विजेताको सन्देश छ, ज्योति छ, पावलले तिमोथीलाई सुम्पेका थिए, आज तपाईँ र मेरो निम्ति यो कुरा सुम्पिएको छ। हामीले यसलाई सुरक्षित राख्नुपर्छ, पक्रिराख्नुपर्छ। पक्रिने कुरा प्रचारद्वारा, जीवनद्वारा हुन्छ, घोषणा र डेमोन्स्ट्रेसन, डिक्लेरेसन, अनि त्यो कुरो तपाईँहरू मेरो जिम्मा हो। तर त्यो गर्ने शक्ति हाम्रो आफ्नो शक्तिबाट हुँदैन, परमेश्वरले दिनुहुन्छ।